ارشاد ربانی ہوا والضحا، مجھے قسم ہے روز روشن کی، واللیل اذا سجا، اور رات کی جب وہ سکون کے ساتھ چھا جائے، ما قدامک ربک وما قلا، اور اے محبوب صلی اللہ علیہ وسلم، نہ آپ کے رب نے آپ کو چھوڑا اور نہ وہ آپ پر ناراض ہوا، وللآخرت خیر لک من الاولی، اور اے محبوب ہر آنے والی گھڑی گزری ہوئی گھڑی سے آپ کے لیے بدر جہاں بہتر۔ یہ ان آیت بینات کا ترجمہ ہے۔ مفسرین کرام نے شان نزول یہ بیان کیا کہ نبی پاک علیہ السلام علالت تبا کے باعث دو یا تین رات شب خیزی نہ فرما سکے۔ تو ایک عورت آئی اور اس نے آ کر شان رسالت میں گستاخی کی اور کہا، اے محمد صلی اللہ علیہ وسلم، کیا تمہارے شیطان نے تمہیں چھوڑ دیا؟ معذرت۔ اور بعض مفسرین نے لکھا کہ وہ عورت ابو لہب کی بیوی ام جمیل تھی، جس کا مکان نبی پاک علیہ السلام کی کاشان نبوت سے متصل تھا، بالکل ملا ہوا۔ اس نے آ کر یہ گستاخی کی اور کہا، اے محمد صلی اللہ علیہ وسلم، میں نے تمہارے شیطان کو تمہارے قریب آتے ہوئے نہیں دیکھا، معذرت۔ اور اس قسم کی خرافات اس نے بکی۔ سرکار دو عالم علیہ السلام خاموش رہے، لیکن خالق کائنات خاموش نہ رہ سکا، فوراً آیت ربانی نازل فرمائی، اے جبریل جاؤ ہمارے محبوب صلی اللہ علیہ وسلم کو پیغام سنا دو، والضحا واللیل اذا سجا، مجھے قسم ہے روز روشن کی اور رات کی جب وہ سکون کے ساتھ چھا جائے، ما ودعک ربک وما قلا، اے محبوب نہ آپ کے رب نے آپ کو چھوڑا اور نہ وہ آپ پر ناراض ہوئے۔ پہلے اس کی گستاخی کا جواب دیا، اب اگلی آیت میں اپنے محبوب کو تسلی دی جا رہی ہے، کچھ خبری سنائی جا رہی ہے، اے محبوب آپ غم نہ کریں، وللآخرت خیر لک من الاولی، ہر آنے والی گھڑی گزری ہوئی گھڑی سے آپ کے لیے بدر جہاں بہتر۔ اے محبوب یہ وقت جیسے جیسے گزر رہا ہے آپ کی شان میں اضافہ ہی ہوتا رہے گا، آپ کا ذکر بلند سے بلندتر ہی ہوتا رہے گا، یہ گستاخی کرنے والے، یہ بد گوئی کرنے والے، یہ سب ختم ہو جائیں گے، محبوب آپ کا ذکر باقی رہے گا۔ یہ تو ہے شان نزول۔ اب ان آیات کی مختلف تفاسیر حضرت امام جعفر صادق رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ والضحا سے مراد وہ دن ہے جس دن اللہ نے حضرت موسیٰ علیہ السلام سے کلام فرمایا، اور واللیل سے مراد شب معراج۔ ایک تفسیر یہ، حضرت شاہ عبد العزیز محدث دہلوی رحمت اللہ تعالی علیہ تفسیر عزیزی میں فرماتے ہیں کہ بعض مفسرین نے لکھا کہ والضحا سے مراد وہ دن ہے جس دن حضور پرنور علیہ السلام اس دنیا میں جلوہ گر ہو، اور واللیل سے مراد شب معراج جب آسمانوں پر تشریف لے۔ بعض مفسرین نے لکھا والضحا سے مراد حضور کا چہرہ انور، اور واللیل سے مراد زلف انوری۔ بعض نے لکھا کہ والضحا سے مراد حضور کا نور علم، اور واللیل سے مراد سرکار کا عفو و درگزر۔ بعض نے لکھا کہ والضحا سے مراد سرکار کے ظاہری احوال ہیں، اور واللیل سے مراد باطنی احوال، جس سے صرف رب واقف ہے یا سرکار واقف ہے اور کوئی واقف نہیں۔ یہ مختلف تفاصیل میں نے آپ کے سامنے پیش کی۔ اب آئیے، اگر وہ تفسیر لی جائے جو امام جعفر صادق رضی اللہ تعالیٰ نے بیان کی تو ترجمہ کیا ہوگا؟ والضحا، اے محبوب صلی اللہ علیہ وسلم، مجھے اس دن کی قسم جب میں نے موسیٰ سے کلام کیا، وَاللَّيْلِ اِذَا سَجَا، اور اس رات کے قسم جب آپ آسمانوں پر تشریف لائے. اور اگر دوسری تفسیر دیکھی جائے تو پھر ترجمہ کیا ہوگا؟ وَالضُّحَى، اے محبوب صلی اللہ علیہ وسلم مجھے اس دن کی قسم جب آپ اس دنیا میں تشریف لائے. وَاللَّيْلِ اِذَا سَجَا، اور اس رات کی قسم جب آسمانوں پر تشریف لے. اور اگر تیسری تفسیر دیکھی جائے، وَالضُّحَى سے مراد چہرہ انور، وَاللَّيْلِ سے مراد زلف انوری، تب ترجمہ یہ ہوگا وَالضُّحَى، اے محبوب صلی اللہ علیہ وسلم مجھے آپ کے چمکتے ہوئے چہرے کی قسم، جس کے سامنے چاند کی روشنی بھی مانگ پڑ جائے. وَاللَّيْلِ اِذَا سَجَا، اور آپ کی زلف انوری کی قسم. وَالضُّحَى، اے محبوب صلی اللہ علیہ وسلم مجھے نور علم کی قسم جو میں نے آپ کو عطا کیا ہے. وَاللَّيْلِ اِذَا سَجَا، اور آپ کے عفو و درگزر کی قسم. مختلف تفاسیر ہیں جو اللہ تبارک و تعالیٰ نے اپنے محبوب علیہ الصلوۃ والسلام کی شان میں یہ آیات بینات نازل فرمائیں. ان کی مختلف تفاسیر علماء نے، مفسرین نے، محدثین نے بیان کی، تو ہم ان مختلف تفاسیر پر مختصر مختصر کلام کریں گے. دیکھیے، جس دن حضور پرنور علیہ الصلوۃ والسلام اس دنیا میں جلوہ گر ہوئے، اس دن سے زیادہ روشن دن اور کوئی نہیں. اس دن سے زیادہ روشن دن کوئی نہیں. پوری دنیا میں تاریکی ہے، ظلمت ہے، اندھیرا ہے، سرکار تشریف لائے روشنی ہی روشنی، نور ہی نور ہو گئے. جہاں تاریک تھا، ظلمت کدا تھا، سخت کالا تھا. جہاں تاریک تھا، ظلمت کدا تھا، سخت کالا تھا. کوئی پردے سے کیا نکلا کہ گھر گھر میں اجالا تھا. کوئی پردے سے کیا نکلا کے گھر گھر میں اجالا تھا. پوری کائنات روشن ہو گئی، سرکار کے نور سے روشن اور منور ہو گئی، ہر طرف خوشیاں منائی جانے لگی. روایت میں آتا ہے مشرق کے رہنے والے جانور مغرب کے جانوروں کی طرف، اور مغرب کے رہنے والے جانور مشرق کے جانوروں کی طرف خوشی لے کر دوڑ پڑے. خوش ہو جاؤ، محمد عربی صلی اللہ علیہ وسلم تشریف لے آئے. شجر و حجر خوشی منا رہے ہیں، جمادات و حیوانات خوشی منا رہے ہیں، نباتات خوشی منا رہے ہیں، زمین و آسمان خوشی منا رہے ہیں، فرشتے خوشی منا رہے ہیں، ملائکہ خوشیاں منا رہے ہیں، حوریں خوشیاں منا رہی ہیں، سب خوشی منا رہے ہیں سوائے ایک کے. سوائے ایک کے. وہ ایک کون تھا جانتے ہو؟ ملاقات ہوئی؟ ملاقات ہوئی نہیں، روزانہ ہی ہوتی ہو. خیر، وہی خوش نہیں تھا، باقی سارے خوش تھے. سارے خوش تھے. کیوں؟ اس نے کہا میری تو ساری محنت بیکار ہو گئی، اتنا لوگوں کو گمراہ کیا، اتنا بہکایا، 360 خداؤں کے سامنے جھکایا، اب وہ ذات آ رہی ہے جس کے آنے سے میری ساری محنت بیکار ہو جائے گی. صرف وہی خوش نہیں، باقی سب خوش. شجر و حجر، جمادات، حیوانات، نباتات، زمین، آسمان، فرشتے، حورانِ بہشت، سارے خوش ہو رہے ہیں، وہی نہ خوش ہے. تو خوشی منانا فرشتوں کی سنت، خوشی منانا فرشتوں کی سنت، اور نہ منانا شیطان کا طریقہ. شیطان کا طریقہ وہی سلسلہ چل رہا ہے ابھی تک، جو فرشتوں کے نقش قدم پر ہے خوشی منا رہے ہیں، اور جو ابلیس کے وہ نہیں منا رہے. اسی لیے کسی کو کہنے کی ضرورت نہیں، وہیں سے سمجھ لینا یہ کس کی طرف ہے. دو پارٹیاں وہیں سے چل پڑی، دو پارٹیاں وہیں سے ہی ہیں، ایک فرشتوں کے نقش قدم پہ، ایک ابلیس کے. فرشتوں نے تو جھنڈے لگائے، روایت میں آتا ہے 3 جھنڈے آسمان سے نادل ہوئے، 3، ایک بیت اللہ کی چھت پر، ایک پورے سینہ پر، ایک بیت المقدس پر کاٹ دیا گیا، اور دوسری روایت میں مشرق اور مغرب میں کاٹ دیے گئے۔ کہاں سے جھنڈے آئے؟ آسمان سے۔ جھنڈے کہاں سے آئے؟ آسمان سے۔ تو سب سے پہلے کس نے لگائے جھنڈے؟ فرشتوں نے۔ ہم نے تو بعد میں لگائے، پہلے فرشتوں نے لگائے، ان پر فتویٰ لگاؤ۔ ہم نے تو ان کی تقلید کی ہے، ہم نے تو ان کی سنت ادا کی ہے۔ خالق کائنات نے بھیج کر جھنڈے لگا دیے، قیامت تک جھنڈے لگتے رہے، قیامت تک خوشیاں منائی جاتی رہیں گی۔ تو جو فرشتوں کے نقشے قدم پر ہیں خوشیاں منائیں، ٹھیک ہے، اور جو نہیں ابلیس کے طریقے پر وہ نہیں منائیں۔ خیر، بارہ، والدوحا سے مراد وہ دن جب سرکار دنیا میں تشریف لائے، واللیل سے مراد وہ رات جب آسمانوں پر تشریف لے گئے۔ معراج کی رات آسمانوں پر تشریف لے گئے نا، اس مقام پر جانا یہ کمال نہیں ہے؟ نبی پاک علیہ الصلوۃ والسلام کا اس مقام پر جانا کمال نہیں ہے؟ وہاں جا کر ہم گناہگاروں کے لیے واپس آ جانا یہ کمال ہے؟ ارے وہ تو ان کا مقام ہے، کسی چیز کا اپنے مقام پر پہنچنا کمال نہیں ہوتا؟ مثال کے طور پر ایک پتھر پھینکو آسمان کی طرف، کہاں تک جائے گا؟ جتنی قوت سے پھینکو گے وہی جائے گا نا، پھر واپس زمین پر، تجربہ کر کے دیکھ لیں۔ لیکن پھینک کے ہٹ جانا ایسا نہیں کہ سیدھے سر پہ پتہ چل جائے گا، پھر جتنی قوت سے پھینکو گے اتنی قوت سے اوپر، پھر آخر زمین پر۔ کیوں؟ پتھر کا مقام زمین ہے، اگر آپ نے پوری طاقت سے پھینکا اور زمین پر آ گیا تو کمال نہیں ہے، اس کا مقام یہی ہے۔ اگر پتھر کو پھینکو اور خدا میں مونق ہو جائے تب کمال ہے، کہ اس کو تو زمین پہ رہنا تھا، یہ اوپر مونق ہو گئے، تب کمال ہے نا۔ اسی طرح میرے آقا صلی اللہ علیہ وسلم کا مقام کعبہ قوسین سے اور آگے ہے، سرکار کا مقام بہت بلند ہے، اس بلندی پر جانا کمال نہیں ہے، جا کر واپس آ جانا یہ کمال، ہے۔ اسی لیے اس رات کی قسم کھائی جا رہی ہے، واللیل اذا سجا، محبوب اس رات کی قسم جب آپ آسمانوں پر تشریف دے، اس رات کی قسم جب آسمانوں پر تشریف لے۔ اور دوسری تفسیر کیا تھی؟ والضحا سے مراد چہرہ انور، واللیل سے مراد زلف عنبری۔ اب ترجمہ کیا ہوگا؟ والضحا، اے محبوب صلی اللہ علیہ وسلم، آپ کے چمکتے ہوئے چہرے کی قسم، واللیل اذا سجا، اور آپ کی سیاہ زلفوں کی قسم۔ ارے وہ چہرہ ہی ایسا تھا جس نے دیکھا وہی قربان ہو، جس نے دیکھا وہی قربان ہو گیا۔ پوچھو صحابہ سے، حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ، جلیل القدر صحابی، فرماتے ہیں نبی پاک علیہ الصلوۃ والسلام کا چہرہ انور اتنا روشن تھا، اتنا منور تھا، کہ گویا سورج آپ کے چہرے میں رقص کر رہا، ایسا محسوس ہوتا کہ سورج آپ کے چہرے میں رقص کر رہا ہے، ایسی شعائیں چہرے سے نکلتی۔ کسی اور صحابی سے پوچھا، انہوں نے کہا نہیں، چہرہ تو چاند کی طرح، جیسے چاند چمکتا ہے ایسے چہرہ چمکتا۔ حضرت جابر بن سمرہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں، ایک رات بارگاہ مصطفیٰ صلی اللہ علیہ وسلم میں حاضر ہوا، چودھویں کا چاند آسمان پر چمک رہا تھا، اور اللہ کے حبیب علیہ الصلوۃ والسلام سرخ رنگ کی چادر اوڑے ہوئے زمین پر جلوہ افروز۔ حضرت جابر بن سمرہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں، ایک نظر آسمان والے چاند کو دیکھتا اور ایک نظر آقا کے چہرے کو دیکھتا، بے اختیار میری زبان سے نکلا، اس چاند سے زیادہ میرے رسول کا چہرہ روشن اور منور۔ اس سے زیادہ میرے رسول چہرے کی چمک ہے اور روشنی. ام المومنین سیدہ عائشہ صدیقہ رضی اللہ تعالی عنہ حجرے میں بیٹھی ہیں, کاشانِ نبوت میں بیٹھی ہیں, کپڑے سی رہی, سوئی ہاتھ میں ہے, ہاتھ سے چھٹ گئی, سوئی ہاتھ سے گر گئی, ڈھونڈ رہی, چراغ میں تیل ختم ہو گیا, چراغ بجھ گیا, روشنی کہاں سے لائیں, سوئی ڈھونڈ رہی ہے ام المومنین. فرماتی ہیں اچانک شہنشاہ کون مکہ صلی اللہ علیہ وسلم تشریف لے آئے, سرکار تشریف لائے, کمرے میں روشنی ہو گئی, مجھے سوئی نظر آ رہی. سوئی معمولی روشنی سے نظر نہیں آتی, تیز روشنی ہو تب نظر آتی ہے. پتا چلا آقا کے چہرے سے ایسی چوہیں نکلتی تھی کہ ام المومنین نے سوئی کو اٹھا دی, ایسی روشنی حضور پر نور علیہ الصلوۃ والسلام کے چہرے انور سے. اب عاشقوں کے اپنے اپنے انداز, اپنے اپنے انداز. کسی نے کہا چہرے انور ایسا تھا جیسے تلوار, تلوار کی چمک ہوتی نا, تلوار دیکھیے, تلوار کا زمانے کی کلیشن کو دیکھیے, نہیں ہے نا تلوار کا زمانہ اب تو. بہرحال تلوار جو ہے اس کی چمک ہوتی تھی, تو کسی نے تلوار سے تشبیہ دی. ہاں تلوار سے کیوں تشبیہ دی, تلوار تو لمبی سی ہوتی, سرکار کا چہرہ مبارک تو گول تھا. جس نے چاند سے تشبیہ دی انہوں نے کہا چاند سے کیوں تشبیہ دی, چاند کے اوپر تو دھبے ہیں, حضور کا چہرہ تو صاف تھا. کسی نے کہا سورج, انہوں نے کہا سورج سے کیوں تشبیہ دی, اس میں تو گرمی ہوتی ہے اور حضور کے چہرے کو دیکھ کر تو ٹھنڈک محسوس ہوتی ہے. ایمان تازہ ہوتا تھا, عشق بڑھتا تھا, قربان کرنے کا جذبہ پیدا ہوتا تھا. پھر عاشقوں نے کہا سنو, جس نے تشبیہ دی اپنے اپنے انداز میں دی, کسی نے سورج سے, کسی نے چاند سے, کسی نے تلوار سے, پھر انہوں نے انصاف کیا, سنو یہ سب اپنی اپنی جگہ درست ہے. کیوں کہا سورج سے اس لیے تشبیہ دی, جیسے سورج سے شعائیں نکلتی ہیں اس طرح حضور کے چہرے انور سے نور کی شعائیں نکلتی ہیں. چاند سے اس لیے تشبیہ دی کہ چاند کو دیکھنے میں ٹھنڈک محسوس ہوتی, چاند کی چاندنی اپنی طرف کھینچنے والی ہوتی ہے, مانوس کرنے والی ہوتی ہے. چہرے انور بالکل ایسے ہی تھا, جو دیکھتا تھا کھینچا چلا جاتا تھا, جو دیکھتا تھا اس کے قلب کو سکون ٹھنڈک محسوس ہوتی. کہا اور تلوار سے, کہا تلوار سے اس لیے تشبیہ دی کہ تلوار میں جو چمک ہوتی ہے وہ چہرہ مصطفیٰ میں چمک. اور بعض نے لکھا, کسی شاعر نے لکھا بڑے پیارے انداز میں, کہتے نہیں چاند سے جو تشبیہ دی ہے نا یہ غلط ہے, چاند سے تشبیہ مت دو, چاند کیا حقیقت رکھتا ہے, حضور کا چہرہ تو اس سے زیادہ چمکتا ہے. فرماتے ہیں چاند سے تشبیہ دینا کیا یہی انصاف ہے, چاند سے تشبیہ دینا کیا یہی انصاف ہے, اس کے منہ پہ جھائیاں حضرت کا چہرہ. حضرت کا چہرہ صاف ہے. ارے چاند سے کیوں تشبیہ دے رہے ہو, جب چاند کو دیکھو تو اوپر نشان نظر آتے ہیں, میرے آقا کا چہرہ بالکل صاف اور روشن, چاند سے مت تشبیہ دو. اپنے اپنے انداز ہیں. ایسا چہرہ اللہ رب العالمین نے بنا دیا, جس نے دیکھا قربان ہو گئے. کسی نے کہا حضرت یوسف علیہ السلام کا حسن زیادہ تھا, مشہور ہے نا حسن یوسف مشہور. اللہ تبارک و تعالیٰ نے انتہائی حسین جمیل خوبصورت حضرت یوسف علیہ السلام کو بنایا. اب کیا ہوا, زلیخا جو عزیز مصر کی بیوی تھی عاشق ہو گئی, دیوانی ہو گئی, پاگل ہو گئی حضرت یوسف علیہ السلام کے پیچھے. मिस्र की औरतों ने कहा, अरे ये तो एक गुलाम है, इस गुलाम के पीछे तो दिवाली हो रही, इसमें क्या कमाल, इसमें क्या खूबसूरती, इसका क्या हुस्न है। ज़ुलैखा ने कहा ठीक है, अभी तुमने देखा नहीं है इसलिए ताने दे रही, जब एक झलक यूसुफ की देख लोगी जबाने बंद हो जाएगी। उन्होंने कहा दिखाओ। ठीक है, उसने क्या किया, एक कमरे में मिस्र की औरतों को बिठाया, हजरत सैयदना यूसुफ अलैहि सलाम को बुलाया, कहा यूसुफ इस दरवाजे से आओ, इस कमरे में ठहरो, अपनी एक झलक दिखाओ और फौरन निकल जाओ, फौरन चले जाओ। हजरत यूसुफ अलैहि सलाम ने फरमाया ठीक। मिस्र की औरतें बैठ गई, इसने उनके हाथ में छुरी दी और फल दे दी। जब यूसुफ आए, छुरी से फल काट ले, एक हाथ में फल है दूसरे हाथ में छुरी लेके बैठ ली। हजरत यूसुफ अलैहि सलाम आए, अपना चेहरा उनको दिखाया और गुजर गए, वो तो गुजर गए। मिस्र की औरतों ने हुस्न यूसुफ को देखा तो जमाने यूसुफ में इतनी मुस्तगरब और मशगूल हुई कि फल काटने के बाद अपनी उंगलियां भी काट ली, खून बह रहा है, मुतलक तकलीफ नहीं हुई। अरे छुरी अगर लगे तो तकलीफ होती है या नहीं होती है, तकलीफ नहीं तो छुरी लाके जरा सा मार के देख ले, पता चल जाएगा तकलीफ होती है या नहीं, जरा सा कट लगाओ तो तकलीफ होगी। उन्होंने उंगलियां काट ली, पता नहीं चला। कुरान कहता है वक्ताना इदिया हुन्ना वकुल्ला हाजा बिल्लाही मा हाजा बशरा इन हाजा इल्ला मलकुन करीम। उन्होंने अपने हाथ काट लिए और कहा खुदा की कसम ये बशर नहीं है, ये तो कोई मौजिद फरिश्ता है, इन हाजा इल्ला मलकुन करीम, ये तो बहुत बुजुर्ग मौजिद फरिश्ता है, इंसान नहीं है, बशर नहीं है। हुस्नो जमाल यूसुफ में इमाम अहले सुन्नत मुजद्दिदीन मिल्लत मौलाना शाह अहमद रजा खान मुहद्दिस बरेलवी फरमाते हैं, हुस्न यूसुफ पे कटी मिस्र में अंगूर से जना, सर कटाते हैं तेरे नाम पे मर्दाने अरब, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम यूसुफ अलैहि सलाम का हुस्न था कि मिस्र की औरतों ने अपनी उंगलियां काट ली, आपका हुस्न ऐसा है अरब के मर्दों ने अपने सर काट ली, आपका हुस्न ऐसा कमाल का। यहां औरतें हैं वहां मर्द हैं, यहां मिस्र है वहां अरब है, यहां उंगलियां हैं वहां सर। इन्होंने यूसुफ अलैहि सलाम का हुस्न देखा तो उंगलियां काट ली, सरकार आपका हुस्न ऐसा है अरब के मर्दों ने अपनी गर्दनें काट ली, जिसने देखा कुर्बान हो गया, जिसने देखा कुर्बान हो गया, ऐसा चेहरा अल्लाह तबारक व तआला ने बनाया। हजरत अब्दुल्लाह बिन सलाम रज़ियल्लाहु तआला अन्हु जो यहूदियों के बहुत बड़े आलिम थे, सरकार की बारगाह में हाजिर हुए, चेहरे मुबारक पर एक निगाह पड़ी, फौरन कलमा पढ़ के मुसलमान हो गए और बेख्तियार जबान से निकला, ये चेहरा झूठे का नहीं हो सकता, ये सच्चे का चेहरा, सच्चे का चेहरा है, चेहरा ही ऐसा बना दिया जिसने देखा कुर्बान हो। इसीलिए अबू जहल लोगों को जाने से रोकता था, उनके करीब मत जाना, जो जाता है इन्हीं का हो जाता है, जो जाता है इन्हीं का हो जाता है। एक आदमी को लेकर आया कयाफा शिनास, जो चेहरा देखकर बता दे कि ये इंसान कैसा है, ये भी एक इल्म है ना, वो आदमी चेहरा देखकर बता देता कि ये आदमी कैसा। अबू जहल लेकर आया, सरकार की शान में गुस्ताखियां की, मजाक उड़ाता हुआ, वो ऐसे हैं वो ऐसे हैं वो ऐसे, बुराइयां करता हुआ, उसने कहा मुझे दिखाओ है कहां। उसने दूर से दिखाया, वो जो दो आदमी बैठे हैं ना उनके दरमियान, उसने बड़े गौर से देखा, कहा कौन, कहा जो दो आदमी उनके दरमियान जो बैठा है यही है। उसने कहा ये क्या कहता है। अबू जहल ने हंसकर कहा ये कहता है मैं अल्लाह का रसूल हूं, मजाक उड़ाते हुए कहते मैं अल्लाह का रसूल हूं। उसने गौर से देखा, अगर ये कहता है तो बाकी सच कहता है, सच कहता है। उसने कहा लो मैं तो लाया था, ये कुछ और कहेगा, इसने क्या कह दिया, कहा अगर ये कहता है तो सच कहता है, खुदा की कसम ये चेहरा झूठे का नहीं हो सकता, ये सच्चे का चेहरा। चेहरा ही बता रहा है कि सच्चे का चेहरा है। अगर इसने कहा है मैं अल्लाह का रसूल हूं, वाकई ये अल्लाह का रसूल। अल्लाह तबारक व तआला ने दीगर अंबिया इकराम अलैहिस्सलाम को जो जो खुसूसियात अता फरमाई, किसी को हुस्न जमाल दिया, किसी को जाहो जलाल दिया, किसी को फजल कमाल दिया, किसी को जूतो नवाज दिया, फिर मशीयत रब्बानी इस बात की तरफ मुतवज्जो हुई कि अब एक ऐसा वजूद तख्लीक किया जाए जो हकीकत में उसकी खलाकियत का शाहकार हो, उस वजूद को ऐसा हुस्न अदा कर दिया जाए जो हुस्न की मेराज हो, उस हुस्न वाले का सबके दिलों पर राज हो, उसके दर का जमाना मोहताज हो, उसके सर पर नबियों की इमामत का ताज हो, और वह खुद साहिब ताज बन मेराज, खुद साहिब ताज बन मेराज हो, ऐसा साहिब मेराज कि जो उसको देखे देखने वाले की मेराज, जो उसको देख ले देखने वाले की मेराज हो। मोमिन देखे तो ईमान की मेराज हो, वली देखे तो विलायत की मेराज हो, नबी देखे तो नबूवत की मेराज हो, रसूल देखे तो रिसालत की मेराज हो, ऐसा साहिब मेराज कि अगर तुम्हारी नमाज में उस मेराज वाले का ख्याल आ जाए वो नमाज ही मोमिन की मेराज हो। है ना हकीकत, हमारा ईमान है जिस नमाज में हुजूर का ख्याल आ जाए वही नमाज बदलती और काबिल हो जाए अकमल। वो तो बदबख्त है जो कहते नमाज टूट जाए, हम अहले सुन्नत का अकीदा ये है वही नमाज काबिल हो जाए अकमल हो जाए जिसमें मेराज वाले आका का ख्याल आए। अल्लाह तबारक व तआला ने ऐसी बेमिसाल जात बनाई, न उनसे पहले न उनके बाद, न उनसे पहले न उनके बाद, सारे कमाला सारी सिफात सारे मोजज़ात जो दीगर अंबिया इकराम अलैहिस्सलाम को अदा किए वो सब के सब जमा कर दिए जाते पाक मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम। गोया हर कमाल अपने कमाल के साथ मेरे रसूल की जात में मौजूद, हर कमाल अपने कमाल के साथ मेरे रसूल की जात में मौजूद, और जो चीज रसूल की जात में नहीं खुदा की कसम वो हुस्न ही नहीं, जो हुजूर की जात में नहीं वो हुसन ही नहीं, और जो जात में है वही हुसन। तमाम उलू को नकाज से पाक पैदा कर दिया अल्लाह तबारक व तआला। सहाबा कह रहे हजरत हसान बिन साबित रज़ियल्लाहु तआला शायर बारगाह रिसालत सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं وَأَحْسَنُ مِنْكَ لَمْ تَرَ قَطُّ عَيْنِي وَأَجْمَلُ مِنْكَ لَمْ تَلِدِ النِّسَاءُ خُلِقْتَ مُبَرَّأً مِنْ كُلِّ عَيْبٍ كَأَنَّكَ قَدْ خُلِقْتَ كَمَا تَشَاءُ। या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम मेरी आंखों ने आप जैसा हसीनो जमील देखे। हजरत एहसान कह रहे, कोई आज का माल भी नहीं कह रहा, शायर बारगाह रिसालत हजरत हसान बिन साबित रज़ियल्लाहु तआला, या रसूल अल्लाह मेरी आंखों ने आप जैसा हसीनो जमील देखा ही नहीं, अल्लाह ने आपको हर ऐब से पाक पैदा फरमाया। और फिर फरमाते यही नहीं बल्कि किसी मां ने आप जैसा जना ही नहीं, किसी मां ने आप जैसा जना ही नहीं। और अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम आपको आपके रब ने इस तरह बनाया है कि गोया आपको आपकी मर्जी से पैदा किया, आपको बनाया तो आपकी मर्जी से बनाया। क्यों कहा, इसलिए कहा कि कोई आदमी नहीं चाहता कि उसके अंदर कोई ऐब हो, नहीं चाहता कमी हो, कोई नक्स हो, कोई नहीं चाहता। حضرت حسان نے جب دیکھا کہ سرکار کی ذات والا صفات میں کوئی عیب نہیں، کوئی کمی نہیں، کوئی نقص نہیں، تمام عیوب و نقائص سے پاک پیدا کیے گئے، پکار اٹھے یا رسول اللہ آپ تو ایسے بنائے گئے ہیں گویا آپ کے رب نے آپ کی مرضی سے آپ کو بنایا. اچھا اب سوال یہ پیدا ہوا، آپ کہیں گے کہ یہ جتنی مثالیں آپ نے دی یہ تو زمین والوں کی مثال تھی، یا مکے اور مدینے والوں کی مثال تھی؟ جیسے حضرت صدیق اکبر رضی اللہ تعالیٰ عنہ سے پوچھا کسی نے سرکار کا حسن کیسا تھا، فرمایا میری آنکھوں نے ان جیسا حسین و جمیل دیکھے ہی نہیں. صدیق اکبر رضی اللہ تعالیٰ، اور ایک دن بارگاہ رسالت میں حاضر ہوئے تو عرض کرتے ہیں یا رسول اللہ صلی اللہ علیہ وسلم مجھے تین چیزیں پسند ہیں. تین کتنی چیزیں؟ تین چیزیں پسند ہیں. ایک آپ کے پاس بیٹھنا مجھے پسند ہے، دوسرا آپ کے چہرے کو دیکھنا یہ مجھے پسند ہے، تیسرا اپنا سب کچھ آپ پر لٹانا یہ مجھے پسند ہے. صدیق اکبر کو رسول کے پاس بیٹھنا اتنا پسند تھا، اتنا پسند تھا کہ ساری زندگی رسول کے ساتھ، یہاں تک کہ آج قبر میں بھی رسول کے ساتھ، کل حشر میں بھی رسول. ایسا صحابی ہو کے ساتھ کبھی چھوٹے ہی نہیں، ہر جگہ ساتھ. اور دوسرا چہرے انور کو دیکھنا یہ مجھے پسند. دیگر صحابہ حضور علیہ السلام کے چہرے انور پر نظر کرنے کی تاب نہیں رکھتے تھے، نظریں جھکا کے رکھتے تھے، اور صدیق اکبر کی شان یہ تھی کہ نظر ہٹاتے ہی نہیں تھے، مسلسل دیکھتے رہتے. کتنے خوش نصیب لوگ تھے، جب چاہتے تھے جب زیارت کرتے تھے، جتنی دیر چاہتے تھے اتنی دیر زیارت کرتے تھے، کتنے خوش نصیب لوگ تھے. تو صدیق اکبر نے کہا میری آنکھوں نے آپ جیسا حسین و جمیل دیکھا نہیں. ابو ہریرہ رضی اللہ تعالیٰ عنہ نے کہا حضور کے چہرے میں سورج رقص کر رہا ہے. کسی نے چاند سے تجبی دی، کسی نے کسی سے تجبی دی، لیکن آپ یہ کہیں گے یہ لوگ تو مکے میں رہتے تھے، ہو سکتا ہے کہ مدینے میں حضور سے زیادہ کوئی حسین ہو. آپ کہیں گے نہیں جی یہ تو ہجرت کر کے مدینے میں آ گئے تھے. اچھا تو ہو سکتا ہے مکے اور مدینے کے علاوہ یمن میں کوئی حضور سے زیادہ حسین ہو، عرب سے زیادہ عجم میں کوئی حسین ہو. بھئی آدمی اتنی دعویٰ کر سکتا ہے نا جتنا اس نے دیکھا. بات سمجھ رہے ہیں نہیں سمجھ رہے؟ میں ایک مثال دے دوں تاکہ بات سمجھ میں آ جائے. مثال کے طور پر آپ رہتے ہیں لیاقت آباد میں، ٹھیک ہے نا؟ اب جس محلے میں، جس علاقے میں آپ ہیں، آپ سے پوچھا تھا اس علاقے میں کوئی حسین و جمیل شخص ہے، آپ نے دیکھا اچھا ہاں فلا شخص ہے، اس علاقے میں اس سے زیادہ حسین کوئی نہیں، ٹھیک ہے؟ آپ نے کہہ دیا. میں نے کہا چلو ٹھیک ہے، لیکن ہو سکتا ہے کہ گل بہار میں کوئی اور حسین ہو. آپ نے گل بہار تو نہیں دیکھا نا، وہاں ہو سکتا ہے کوئی دوسرا. کہے گا نہیں میں نے گل بہار بھی دیکھا ہے، وہاں بھی کوئی نہیں اس سے زیادہ حسین. اچھا تو ناظم آباد میں، اورنگی ٹاؤن میں، کتنے علاقے ہیں؟ پھر ایک آدمی دعویٰ کرے نہیں میں نے پورے پاکستان کو دیکھ لیا، اس آدمی سے زیادہ حسین کوئی نہیں. ہم نے کہا اچھا پورے پاکستان کو دیکھ لیا چلے. ہاں کہا ہو سکتا ہے ہندوستان میں کوئی ہو، ہو سکتا ہے نا. آپ نے تو پاکستان کا دعویٰ کیا نا، ہندوستان میں. پھر کہہ رہے میں نے ہندوستان بھی دیکھ لیا، تو پھر افغانستان، ابھی تو بہت سارے ملک باقی ہیں نا. تو کوئی یہ سوال کر سکتا ہے کہ تم اپنے آقا کے حسن و جمال کو بیان کر رہے ہو اور صحابہ کی مثالیں دے رہے ہو، صحابہ نے صرف عرب کو دیکھا، عجم میں کوئی حضور سے زیادہ حسین ہو سکتا تھا، یا جو پہلے انبیاء گزر چکے ان میں کوئی حسین ہو سکتا تھا، کیسے تم دعویٰ کر رہے ہو؟ تو ہم کہیں گے ہاں سنو، آؤ اس سے پوچھیں جس نے زمین والوں کو بھی دیکھا آسمان والوں کو بھی دیکھا، اس سے پوچھیں جس نے اولین کو بھی دیکھا آخرین کو بھی دیکھا. آپ کہیں گے کون؟ حضرت جبریل علیہ السلام. آؤ جبریل سے پوچھ لیں، پھر تو بات کنفرم ہو جائے گی نا. آپ کہیں گے صحابہ کے آپ کس سے بیان کر رہے ہیں، ان کی شہادتیں دے رہے ہیں، تو صحابہ تو مکے میں تھے یا مدینے میں تھے؟ یا عرب میں تھے یا عجم میں تھے؟ ہم نے کہا وہ حضرت جبریل سے پوچھ رہے ہیں. ایک شاعر نے بڑے پیارے انداز میں کہا، ایک دن نبی پاک علیہ السلام نے اپنے متعلق حضرت جبریل سے پوچھا، اپنے متعلق، کہتے ہیں ناز سے ایک دن آپ نے یہ کہا، ناز سے ایک دن آپ نے یہ کہا، یہ بتا طائر سدرۃ المنتہا ہے تیرے سامنے عالم کن فقاں، تو نے پائی کسی میں میری شان بھی، تو نے پائی کسی میں میری شان بھی. اب حضرت جبریل کا جواب سنو، بولے یہ حضرت جبرائیل امین، اے نکاح مشیت کے زہرا جبی، ہو تیرا مثل کوئی کبھی اور کہیں، رب نے رکھا نہیں اس کا امکان بھی. ہو تیرا مثل کوئی کبھی اور کہیں، رب نے رکھا نہیں اس کا امکان بھی. اس کا امکان ہی نہیں ہے. حضرت جبریل سے پوچھا، اے جبریل آپ بتائیے. سرکار نے پوچھا ہم کیسے ہیں؟ تو جانتا ہو حضرت جبریل نے کیا کہا؟ حضرت جبریل علیہ السلام وہ مقرب معزز فرشتہ ہیں، حضرت آدم علیہ السلام سے لے کر نبی پاک علیہ السلام تک وحی لاتے رہے. طائر سدرہ، ذوالقوۃ المتین، سردار ملائکہ، سید الملائکہ حضرت جبریل علیہ السلام. کیا فرمایا؟ فرماتے قلبت الارض مشارقہا ومغاربہا، میں نے زمین کے مشارق اور مغارب کو الٹ پلٹ کے دیکھا، فلم ارا مثل محمد صلی اللہ علیہ وسلم، مگر حضور کی مثل میں نے کوئی نہیں دیکھا. زمین کے مشارق اور مغارب کو الٹ پلٹ کے دیکھا، یا رسول اللہ جیسا آپ کو دیکھا ایسا کسی کو نہیں دیکھا. اب گواہی مکمل ہو گئی. اس سے پوچھا جس نے سب کو دیکھا، جس نے حسن یوسف کو بھی دیکھا، جس نے موسیٰ علیہ السلام کے معجزات کو بھی دیکھا، جس نے عیسیٰ علیہ السلام کی شان کو بھی دیکھا، 1,24,000 پیغمبر علیہ السلام یا قوموں میں جتنے اس دنیا میں آئے، اس مقرب فرشتے نے سب کے جاہ و جلال کو، حسن و جمال کو، جود و نوان کو، فضل و کمال کو، سب کو دیکھا. وہ مقرب فرشتہ کہتا ہے کہ رسول اللہ جیسا آپ کو دیکھا ایسا کسی کو نہیں دیکھا. یہ شان ہے نبی پاک علیہ السلام. تو اللہ تبارک و تعالیٰ نے ایسی صورت بنائی، تیری صورت تیری سیرت تیرا نقشہ تیرا جلوہ، تبسم گفتگو بندہ نوازی خندہ پیشانی، تبسم گفتگو بندہ نوازی خندہ پیشانی، تیرے آنے سے رونق آ گئی گلزار ہستی میں، شریک حال قسمت ہو گیا پھر فضل ربانی، شریک حال قسمت ہو گیا پھر فضل ربانی. صحابہ ایسے ہی نہیں قربان ہوئے، کچھ دیکھ کر قربان ہوئے، اپنی زندگیوں کو قربان کر دیا نبی پاک علیہ الصلوۃ والسلام. جنگ احد میں سامنے سے تیر آ رہے ہیں، پتھر نہیں آ رہے. اگر پتھرا ہو تو ہم بھاگتے ہوئے نظر آئیں کہ ارے سر پہ لگ گیا تو سر پھٹ جائے گا، ناک پہ لگ گیا تو ناک ٹوٹ جائے گی، جسم پہ لگا تو زخمی ہو جائیں گے. صحابہ کو دیکھو، سامنے سے پتھر نہیں آ رہے تھے، تیر آ رہے تھے. تیر آنکھ میں بھی لگ سکتا تھا، سینے میں بھی لگ سکتا تھا، لیکن قربان ہو جاؤ ان صحابہ پر کہ حضور نور علیہ السلام کے سامنے کھڑے ہو گئے. ہم اپنے آپ کو تیروں سے گھائل کر لیں مگر ایک تیر آنکھ تک نہ پہنچنے تھا. اپنے آپ کو قربان کر دیا، اپنی جانوں کو نثار کر دیا نبی پاک علیہ السلام. وہ تھے عاشق، حضور کی ایک جھلک پر سب کچھ قربان کر دیا، چہرے اکبر کو دیکھنے پر سب کچھ قربان کر دیا. یہ شان تھی صحابہ اکرام رضوان اللہ تعالی علیہم اجمعین. अल्लाह तबारक व तआला ने ऐसा प्यारा वजूद बनाया। वतुहा, ऐ महबूब सल्लल्लाहु अलैहि वसल्लम, आपके चमकते हुए चेहरे की कसम। वल्लैल इज़ा सजा, और आपकी सिया ज़ुल्फों की कसम। मा वद्दअका रब्बुका व मा क़ला, ना आपके रब ने आपको छोड़ा और ना वो आप पर नाराज हुआ। वलआखिरतु खैरुन लका मिनल उला, हर आने वाली घड़ी गुजरी हुई घड़ी से आपके लिए बदर जहां बेहतर। अब सहाबा की मोहब्बत देखो, हर वक्त हुजूर की बारगाह में रहते, हर वक्त दीदार करते, हर लम्हे दीदार करते। सरकार दो आलम अलैहि सलातो व सलाम के विसाल से चंद रोज कब्ल, जब हुजूर पुनूर अलैहि सलातो व सलाम पर मर्ज की शिद्दत हुई, एक गशी किसी कैफियत तारी हुई, नमाज का वक्त हुआ, सहाबा ने अर्ज किया, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, जमात तैयार है। फरमाया, मुरू अबा बकरिया यूसलिया बिन्नास, अबू बकर से कहो लोगों को नमाज पढ़ाए। फिर कैफियत तारी हुई, सहाबा खड़े रहे। कुछ देर के बाद फिर पूछा, या रसूल अल्लाह जमात तैयार है? फरमाया, जाओ अबू बकर से कहो नमाज पढ़ाए। तीसरी मरतबा हुजूर से पूछा, फिर आपने फरमाया, जाओ अबू बकर से कहो नमाज पढ़ाई। जब तीसरी मरतबा हुक्म मिल गया, तब सैयदना सिद्दीक अकबर रजी अल्लाह तआला अन्हु, जो रकीकुल कल्ब थे, अपने दिल को संभालते हुए आहिस्ता आहिस्ता आगे बढ़े, मुसल्ला इमामत पर, मुसल्ला रसूल सल्लल्लाहु अलैहि वसल्लम। जो लोग वहां जा चुके हैं, अलहम्दुलिल्लाह अक्सर लोग जा चुके होंगे, अब तो नहीं गए, इंशाअल्लाह इस महफिल की बरकत से जाएंगे। जब आप रियाजुल जन्ना में खड़े हो, तो बाई जानिब रोजा रसूल है सल्लल्लाहु अलैहि वसल्लम। बाई जानिब है ना, किबले की सिर्फ आप खड़े हैं रियाजुल जन्ना में, तो उल्टे हाथ की तरफ सरकार का रोजा मुबारक, वही हुजरा आयशा, वही हुजूर पुनूर अलैहि सलातो व सलाम रौनक अफरोज होते थे। एक खिड़की थी, उस पर पर्दा डला हुआ था, और उसी खिड़की के नीचे पलंग बिछा हुआ है, नबी पाक अलैहि सलातो व सलाम आराम कर, तबीयत नासाज। तीन दिन हो गए सहाबा ने आपा का दीदार नहीं किया। गौर करो, जो एक दिन भी ना देखे तो बेचैन हो जाए, बेकरार हो जाए। तीन दिन गुजर गए, अब जरा सा तसव्वुर कीजिए और सहाबा की मोहब्बत को देखिए। तीन दिन हो गए हुजूर पुनूर अलैहि सलातो व सलाम का दीदार नहीं हुआ, बेचैन है, बेकरार है, सफे दुरुस्त है, हुजूर का इंतजार है। तीन मरतबा जबान मुबारक से फरमा दिया, जाओ अबू बकर से कहो नमाज पढ़ाई। अब सिद्दीक अकबर आगे बढ़ गए, जमात खड़ी हो गई, सबने नियतें बांध ली। अब एक बात बताओ, नियत बांधने के बाद चेहरा इधर उधर किया जा सकता है? नियत बांधने के बाद जब आप नियत बांध लेते, इधर उधर देखते हैं? मेरे ख्याल से कुछ लोग देखते हैं, शायद जब नहीं बोल रहे, देखते तो नहीं ना कभी नियत बांधने, पूछ रहे क्या हाल है, खैरियत है, ठीक ठाक, पूछे तो नहीं ना कभी किसी के खैर, हाँ पूछना भी नहीं, नमाज नहीं हो। नियत जब बन जाए, अब इधर उधर देखना नहीं है, रुजू है इधर ला। अब सहाबा की कैफियत देखो, कौन सी नमाज पढ़ रहे थे, वो इश्क और मोहब्बत की नमाज हो रही थी। सिद्दीक अकबर मुसल्ला इमामत पर, सहाबा पीछे, तकबीर तहरीमा हुई, नियत बांध ली। सरकार दो आलम अलैहि सलातो व सलाम पर वो जो कैफियत थी दूर हुई, तो सरकार ने पर्दा हटाया कि मैं जरा देखूं मेरे गुलाम क्या कर रहे हैं, मैं देखूं क्या कर रही हैं, जिस गुलशन के लिए मैंने अपना अपने खून से जिसकी आप यारी की है, उस लहलहाते हुए इस्लाम के बाग को तो देख लूं, उस गुलशन इस्लाम को तो देख लूं। सहाबा की कैफियत देखो, बुखारी की हदीस है, रावी कहता है सबकी नियतें बंधी हुई हैं, बाएं जानिब रोज़े रसूल है हुजरा आयशा, खिड़की से पर्दा हटा, नमाज की हालत में सबका चेहरा हुजूर की जानिब हो गया, सबका चेहरा हुजूर की जानिब हो गया, नियत बंधी हुई है, देख रहे रसूलुल्लाह। अब लगाओ के फतवा साहब पर, अरे कि नमाज की आदत में क्या कर रहे हैं, नमाज की आदत में आप उधर क्यों देख रहे हैं। यकीनन सहाबा का जवाब यह होगा, अरे अगर हम काबे से फिरे हैं तो काबे के काबे की तरफ गए। और यह हकीकत है, सरकार ने एक सहाबी को बुलाया, आवाज दी, वो नमाज पढ़ रहे थे, जल्दी जल्दी नमाज पढ़ी, सलाम फेरा, हुजूर की बारगाह में चले गए। सरकार ने पूछा, देर क्यों लगाई? या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, फिदा का उम्मी व अबी, हुजूर मेरे माँ बाप कुर्बान, मैं नमाज पढ़ रहा, मैं नमाज पढ़ रहा, इसलिए देर लगी। खालिक कायनात ने आयत रब्बानी नाजिल फरमा दी, इस्तजीबु लिल्लाहि व रसूली, जब अल्लाह उसका रसूल बुलाए, अगर नमाज की हालत में हो उसको छोड़ दो, रसूल की बारगाह में पहुंच जाओ। रसूल की शान के, और यही नहीं, अगर उसने दो रकात पढ़ ली है और दो रकात बाकी है तो उसको चाहिए जब रसूल बुलाए तो दो रकात छोड़कर चला जाए, हुजूर जो काम बताए वो करे, वापिस आकर दोबारा शुरू करने की जरूरत नहीं, बाकिया दो रकात पूरी कर ले, नमाज हो जाएगी। इसलिए कि उसकी नमाज टूटी नहीं है। अगर कोई कहता है कि काबे से फिरा है तो काबे से फिरकर काबे के काबे की तरफ गया, नमाज टूटी नहीं है। ये शान है नबी पाक अलैहिस्सलाम। तो बताओ साहबा कौन सी नमाज पढ़ रहे थे? ये इश्क मोहब्बत की नमाज पढ़ी। रावी ने कहा सबकी नियतें बंधी हुई हैं, हुजूर ने पर्दा हटाया, नियत बंधी हुई, सबका चेहरा हुजूर की तरफ, हुजूर के चेहरे को देख रहे। और सहाबा कहते हैं करीब था कि हम अपनी नियतों को तोड़कर हुजूर की जानिब चले जाते, सरकार ने पर्दा डाल दिया, फरमाया तिम्मू सलातकुम, जाओ अपनी नमाजों को पूरा करो। वो भी तो जानते थे, अरे ये तो ऐसे दीवाने हैं, नमाज छोड़कर आ जाएंगे, ये तो नमाज छोड़कर आ जाएंगे। और सहाबा भी जानते थे इनकी वजह से नमाज छोड़ सकते हैं, नमाज की वजह से इनको नहीं छोड़ सकते। समझ रहे बात? खाली मैं इशारा कर रहा हूं, नाम नहीं ले रहा। इनकी वजह से नमाज छोड़ सकते, नमाज की वजह से इनको नहीं छोड़ सकते। वो तो और लोग हैं जो नमाज की वजह से रसूल को छोड़ दे, नमाज रोजे की वजह से रसूल को छोड़ दे, ये सारी इबादत मुंह पर मारती जाएगी। अगर इश्क रसूल नहीं है, मोहब्बत रसूल नहीं है, तादीब रसूल नहीं है तो इबादत कबूल नहीं, और अगर मोहब्बत रसूल है तब इबादत कबूल हो। तो सहाबा कौन सी नमाज पढ़ रहे थे? इश्क और मोहब्बत की नमाज। वो नमाज वो पढ़ रहे थे कि जिसको शायर ने बयान किया, वो फरमाते हैं सजदा करना हो तो यूं कर, सर हो सजदे में झुका, सर खुदा के वास्ते, दिल मुस्तफा के वास्ते, सर खुदा के वास्ते, दिल मुस्तफा के वास्ते, सर खुदा के लिए, दिल मुस्तफा के लिए, तब तेरी नमाज कबूल। हुजूर ने पर्दा डाल दिया, लेकिन सरकार खुश हो गए, चेहरे मुबारक पर मुसर्रत के आसार हो गए। जिस गुलशन इस्लाम के लिए मैंने इतनी मेहनत की थी, आज वो सरसब्ज हो रहा है, आज वो लहलहा रहा है, आज गुलशन इस्लाम सरसब्ज है, खुश हो गए, पर्दा डाल दिया, अतिमो सलातकुम, अपनी नमाजों को पूरा कर। ये शान है मेरे आका सल्लल्लाहु अलैहि वसल्लम। तो नबी पाक अलैहिस्सलाम के ऐसे मानने वाले न उनसे पहले हुए न उनके बाद, और ऐसा आका न उनसे पहले हुए न उनके बाद। अल्लाह तबारक व तआला ने ऐसी बेमिसाल जात बनाई, वो बनाने में बेमिसाल, ये बनने में बेमिसाल, वो संवारने में बेमिसाल, ये संवरने में बेमिसाल, वो निखारने में बेमिसाल, ये निखरने में बेमिसाल, वो खुदा होने में बेमिसाल, ये मुस्तफा होने में बेमिसाल। खुदाई में उसका जवाब नहीं, रिसालत में इनका जवाब नहीं। वो अपनी खुदाई में बेमिसाल है, उसका रसूल अपनी रिसालत में बेमिसाल, और उसी बेमिसाल रसूल की महफिल सजाए हुए आज हम यहां बैठे। इसलिए इसलिए कि जहां जिक्र रसूल है वहीं रहमतों का नुज़ूल है, जहां जिक्र रसूल है वहीं रहमतों का नुज़ूल है, बरकतों का उसूल है। ये जिक्र करना हमारे बुजुर्गों का उसूल है, क्योंकि यही जिक्र कबूल है, वरना जिंदगी फजूल है ना। जिंदगी फजूल, जिंदगी में क्या है? नमाज रोजा पेश कर सकते हो? मैं इतनी नमाजें लेकर आया हूं, मैं इतने हज लेकर आया हूं, मैं ज़कात और सदक़ात और खैरात लेकर आया हूं। हो सकता है सारे अमान रियाकारी कहकर रद्द कर दिए जाए, लेकिन खुदा की कसम जिक्र रसूल और मोहब्बत रसूल कबूल ही कबूल है। माना नामे अमान में कुछ नहीं है, तेरे हबीब की मोहब्बत है, उनका जिक्र मुबारक, इसी जिक्र मुबारक को लेकर है। इन महाफिल के मुनाकिद करने का मकसद यही है कि जहां जिक्र रसूल होता है अल्लाह के फरिश्ते नाजिल होते हैं, रहमतें बरकतें लेकर नाजिल होते हैं। सरकार का जिक्र दिलों का चैन है, सुकून है, इत्मीनान। सलाम उस पर के जिसके नाम से दिल चैन पाते हैं, सलाम उस पर फरिश्ते जिक्र जिसका सुनने आते हैं, सलाम उस पर के जिसका तज़किरा कुरान करता है, सलाम उस पर के जिसका जिक्र खुद रहमान करता है, सलाम उस पर के जिसका जिक्र खुद रहमान करता है, सलाम उस पर के जिसने फजल के मोती बिखेरे हैं, सलाम उस पर गुरों को जिसने फरमाया ये मेरे सलाम उस पर गुरों को जिसने फरमाया ये मेरे हैं। तो हम गुनाहगारों को कौन सी इनसे लगाए अगर रसूल न लगा? इसीलिए तो बैठे हैं कि ये वो आका है जो हर वक्त साथ है, कब्र में भी साथ, हश्र में भी साथ, इंशाअल्लाह जन्नत में भी साथ। तो इन महाफिल के मुनाकिद करने का मकसद यही है कि हम अपने आका मौला जनाब मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का जिक्र मुबारक सुनें और उसको याद रखें और उन बातों पर अमल करने की कोशिश करें। जिन चीजों के करने का हुजूर ने हुक्म दिया है वो करें, और जिन चीजों से मना किया है उनसे रुक जाए। इस बात को जहन में रख लो, जिस बात से सरकार ने मना फरमा दिया जाहिरी तौर पर कितना ही फायदा नजर आए, जाहिरी तौर पर कितना ही फायदा नजर आए, छोड़ दो, इसलिए कि सरकार ने मना फरमा दिया। और अगर किसी चीज में फायदा नहीं है मगर सरकार का हुक्म है उसको कर लो, इसलिए कि उसी में फला है, उसी में निजात है, उसी में कामयाबी। हल्का अशरफिया लियाकत आबाद बड़े खुलूस और मोहब्बत के साथ इस महफिल मिलादुन नबी सल्लल्लाहु अलैहि वसल्लम का इनेकाद किया, और आपकी इस जामा मस्जिद गौसिया की इंतजामिया ने भरपूर ताबुन किया। हमारे खतीब साहब भी मौजूद हैं, इनका भी मैं शुक्रिया अदा करता हूँ। जामा मस्जिद गौसिया की तमाम इंतजामिया जिन्होंने बड़े खुलूस और मोहब्बत के साथ इनके साथ ताबुन किया, अल्लाह तबारक व तआला इन सब की खिदमात को कबूल फरमाए। और यहाँ गुजारे हुए लम्हात मेरे लिए, आपके लिए, हम सब के लिए तो शायद आखिरत बने। आखिर का पैगाम यही है कि हमें चाहिए कि हम नमाजों की पाबंदी करें, करेंगे या नहीं करेंगे? चंद लोगों ने कहा इंशाअल्लाह सब करेंगे। कसदन जान बूझ कर कोई नमाज कदा नहीं करेंगे इंशाअल्लाह, लेकिन याद रखो इंशाअल्लाह में भी गुंजाइश है। कह रहे इंशाअल्लाह अगर अल्लाह ने चाहा, नहीं पड़ी तो अल्लाह ने चाह ही नहीं। अरे तुम कोशिश करोगे तभी तो होगा, और नए काम के लिए कोशिश करोगे, बल्कि अल्लाह की शान तो ये है कि नियत कर लो सवाब जारी, नियत कर लो कि नमाज पढ़नी है फजर की, सवाब अभी से शुरू हो जाए। नए काम की बात यह है तो हमें नियत करनी चाहिए और कोशिश भी करनी चाहिए। कोशिश करेंगे अल्लाह का करम होगा, इंशाअल्लाह नमाज पढ़ेंगे, इस दुनिया में भी कामयाब, आखिरत में भी कामयाब। अल्लाह तबारक व तआला हम सबको नेक अमाल की तौफीक अता फरमाए न نبی پاک علیہ الصلوۃ والسلام کی سچی محبت میں زندہ رکھے اور اسی محبت میں موت عطا فرمائے. واخر دعوانا ان الحمدللہ رب العالمین.